कार्यक्रम दलित नायक
मेचीनगर नगरपालिका संघको सहकार्यमा हामीले साप्ताहिक कार्यक्रम दलित नायक सञ्चालन गरिरहेका छौँ। यो कार्यक्रम दलित क्षेत्रका सिप नायकहरूका सफलताका गाथालाई सामेल गरेर उत्पादन र प्रसारण गर्ने गरेका छौँ। आजको अङ्क मेचीनगरका कार्यपालिका सदस्य टिकाराम मग्रान्तीको धारणाबाट प्रारम्भ गरौँ।
नेपालमा वन व्यवस्थाको बीजारोपण तथा विस्तार भारतबाट 17 शताब्दीतिर 3 दिशाबाट फैलिएको देखिन्छ। तत्कालीन नेपालको बागमती उपत्यकामा लिच्छवी शासनको थालनीसँगै वन व्यवस्था लागू भएको पाइन्छ। त्यसपछि जयस्थिति मल्लले आफ्नो शासनकाल सन् 1360 1395 बागमती उपत्यकामा वन व्यवस्थालाई झनै कठोर पारेको पाइन्छ। ईसाको 12 प्रवेश गरेको हिन्दू धर्मीय वैदिक आर्यहरूले तत्कालीन नेपालका खस शासकहरूसँग एकता कायम गर्दै पश्चिम नेपालदेखि गण्डकी क्षेत्रसम्म वन व्यवस्था लागू गर्ने क्रममा गोर्खाका राजा राम शाह सन् 1605 1636 चार वर्ण 36 व्यवस्था कायम गरेका थिए। नेपालको तराई मधेसमा भारतको वन व्यवस्था जन्मिएको केन्द्रीय थलोबाट विस्तार हुँदै आइपुगेको मानिन्छ। शाहवंशीय सामन्ती शासन प्रणाली अन्तर्गत प्रधानमन्त्री भीमसेन थापा 1863 1896 छुवाछुतलाई झन व्यवस्थित गरे। जङ्गबहादुर राणाले सत्ता हातमा लिएपछि 1910 मुलुकी ऐन नै जारी गरी जात अनुसारको दण्ड सजायको व्यवस्था गरे। यही संस्थागतीकरण नै पछि कानूनमा परिणत भयो। यही कानून आज पर्यन्त प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाम्रो मनमनमा घर घरमा र समुदाय समुदायमा लागू भएको देख्न सकिन्छ। यसका विरुद्धको करिब 7 लामो नेपाली दलित आन्दोलन र त्यत्तिकै लामो राजनीतिक आन्दोलन मात्र होइन, युग परिवर्तन सामन्तवादबाट पुँजीवाद हुँदा समेत जातीय छुवाछुत र भेदभाव अन्त्य भएको छैन। यो दक्षिण एसियाकै प्रगतिशील रूपान्तरणको अभियानका लागि ठूलो चुनौती बन्न पुगेको छ। नेपालको दलित समस्या जाति जाति बीचको, धर्म धर्म बीचको, रङ रङका बीचको, भूगोल भूगोल बीचको समस्या होइन। यो त सामन्तवादी अवशेषको श्रम शोषणमा आधारित, जातीय भेदभावमा आधारित समस्या हो। नेपालको दलित समस्यालाई विश्लेषण गर्ने हो भने 3 तर एक अर्काको सह अस्तित्वका निम्ति अनिवार्य समेत बन्दै गएको समस्याका रूपमा बुझ्नुपर्दछ। यो समस्यालाई केवल वर्गीय अवधारणामा मात्र बुझ्ने वा जातीय अवधारणामा मात्र बुझ्ने दुईवटै गल्ती कदापि गर्नुहुँदैन। त्यसैले नेपालको दलित समस्या वर्गीय, जातीय र छुवाछुत व्यवस्थाको एक अर्कालाई अँगालो हालेको अवस्थामा छ, जसलाई राजनीतिक, आर्थिक र सामाजिक तथा सांस्कृतिक गरी ओदानीका 3 खुट्टाका रूपमा विश्लेषण गरी सोही अनुसारको प्रगतिशील आर्थिक सामाजिक रूपान्तरणको कार्यक्रम मार्फत सम्बोधन गर्नुपर्दछ। नेपाली दलित आन्दोलन आफ्नो 7 लामो सङ्घर्षको दौरान गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिकताको झ्यालबाट भविष्यमा जातीय छुवाछुत र सबै प्रकारका भेदभाव मुक्त, सुन्दर, शान्त र प्रगतिशील नव नेपालको दलित मैत्री तस्विर सहजै देख्न सकिने राजनीतिक अवस्थामा आइपुगेको छ। यो अवस्थामा आइपुग्दा विक्रमसम्म 2007 सङ्घर्षले राणा शासनको त समाप्त गर्यो, तर त्यसको सामाजिक आर्थिक आधारको रूपमा रहेको दलितको आर्थिक दरिद्रता र अपमानजनक सामाजिक परिस्थिति कायमै रह्यो। विक्रमसम्म 2046 जनआन्दोलनले निरङ्कुश राजतन्त्रात्मक पञ्चायती प्रणालीलाई अन्त्य गर्दै संवैधानिक राजतन्त्र सहितको बहुदलीय प्रणालीको स्थापना गर्यो। तर राजनीतिक स्वतन्त्रतालाई मात्र ठूलो ठानेर पुरानै सामाजिक आर्थिक नीति कायम राखेर पुरानै संरचनामाथि निर्भर रहेर नयाँ समाज निर्माण गर्न सम्भव थिएन र भएन पनि। ऐतिहासिक जनक्रान्ति 2062-63 परिमार्जनले नेपाली जनताको करिब 7 लामो सम्झौताहीन सङ्घर्ष पश्चात 2 संविधान सभा मार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। अब भने मुलुक संवैधानिक तथा कानुनी रूपमा जातीय छुवाछुत मुक्त बनेको छ। सोको नियमन गर्ने संविधान र कानुन बनेको छ भने सोको प्रभावकारी अनुगमन गर्न संवैधानिक राष्ट्रिय दलित आयोग समेत बनेको छ। यसरी विगत 70 दलित आन्दोलनको समीक्षा गर्दा थुप्रै कमी कमजोरीका बावजुद मुख्यत केही उपलब्धिहरू भएका छन्। देशव्यापी रूपमा दलितहरूबीच संगठित हुनुपर्ने चेतना गुणात्मक रूपमा विकास भएको छ। दलित विषयलाई राजनीतिक क्षेत्रको एउटा केन्द्रीय विषयको रूपमा स्थापित गरेको छ। संविधान सभाबाट बनेको संविधानमा दलित हक अधिकार सुनिश्चित तुल्याएको छ। दलित समुदायबाट हजारौं राजनीतिक नेता तथा कार्यकर्ताहरू उत्पादन गरेको छ। राज्यका धेरै जसो निकायहरूमा झिनो भए पनि दलित समुदायको दलितको उपस्थिति हुन थालेको छ। जात व्यवस्थाका विरुद्धमा गैर दलितबाट ठूलो संख्यामा बौद्धिकहरूको विकास हुन थालेको छ र पार्टीहरूलाई दलित प्रतिनिधित्वलाई थोरै भए पनि सम्बोधन नगरी नहुने बाध्यात्मक परिस्थितिमा पुर्याएको छ। यस प्रकारको अवस्थाले गर्दा अबको नेपाली दलित आन्दोलनलाई प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिको लागि नयाँ कार्यदिशाका साथ नयाँ उचाइमा उठाउनु अनिवार्य आवश्यकता बन्न पुगेको छ। यो परिस्थितिमा हामीले मेचीनगर नगरपालिका र रेडियो भिजनको सहकार्यमा सिपको पेसा सञ्चालन गर्ने नागरिकलाई उच्च सम्मान व्यक्त गर्न दलित नायक कार्यक्रम सञ्चालन गरेका छौँ। आफ्नो पेसामा मात्र होइन जुनसुकै पेसा व्यवसाय र क्षेत्रमा लागे पनि दलित सो क्षेत्रको नायक बन्न सक्छ भन्ने पुष्टि भएको छ। परम्परागत पेसालाई सञ्चालन गर्ने मात्र होइन अरू दलित अगुवालाई पनि हामीले यो कार्यक्रममा नायक ठानेका छौँ।
हिन्दूहरूको सबैभन्दा प्रमुख शास्त्र वेद हो। वेद शब्द संस्कृत भाषाको वेद धातुबाट बनेको हो, जसको अर्थ हो जान्नु, ज्ञान इत्यादि। वेद हिन्दू धर्मको नवीनतम पवित्र ग्रन्थहरूको नाम हो। वेदहरूलाई श्रुति पनि भनिन्छ, किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले यिनको एक अर्काबाट सुनेर सम्झना राखियो। यस प्रकार वेद प्राचीन वैदिक कालको वाचिक र श्रुति श्रवण परम्पराको अनुपम कृति हो, जुन पिँढी दर पिँढी 4-5 हजार वर्षदेखि चलिआइरहेको छ। वेद नै हिन्दू धर्मको सर्वोच्च र सर्वोपरि ग्रन्थ हो। यही ग्रन्थमा जन्मना जायते शूद्र, कर्मणा दिज उच्चते, वेद पाठी भवेद विप्र, ब्रह्म जानानी ब्राह्मण भनेर उल्लेख गरिएको छ। यसैले शिवका धनीहरूको कामलाई सम्मान गर्न तयार गरिएको कार्यक्रम हो दलित नायक। यो कार्यक्रमका लागि सहयोग गर्ने सबैप्रति हार्दिक नमन गर्दै आजको अङ्कमा दलित समुदायको परम्परागत पेसा जुत्ता सिलाइलाई निरन्तरता दिएका एकजना नायकसँग केन्द्रित गरेका छौँ। काठमाडौँ गएर जुत्ता बनाउने शिव सिकेर जुत्ता बनाउने आफ्नो पुर्ख्यौली पेसालाई उद्योगको रूप दिने जगत बहादुर रम्तेलसँग कुराकानी गरेका छौँ। हो तिनै सिप नायक जगत बहादुर रम्तेलसँगको कुराकानी।
अहिलेसम्म हामीले बनाइराखेको छौँ जति पनि स्कुल कलेज अफिस विवाह पार्टीमा प्रयोग हुने सामानहरू यहाँ हाम्रै पसलबाट हामी दिन सक्छौँ। जति पनि चाहिएको अर्डर अनुसार स्कुलहरूले कन्ट्याक्ट गरेर हाम्रो मेची नगरमा जम्मी 40 वटा बोर्डिङ स्कुलहरू रहेछन्। 40 वटा बोर्डिङ स्कुल मध्येको हामीले सबै स्कुलहरूमा हामीले आफ्नै उत्पादन चाहिँ दिन सक्यौँ भने हामीलाई राम्रो हुन्छ र काम गर्नको लागि हामीले काम गर्ने मान्छे पनि राखेको छौँ। 1-2 जना 2-4 जना हामी समय अनुसार राख्छौँ, किनभने कति सामानहरू त बनाएको त्यतिकै रहि पनि रहेको हुन्छ। त्यही भएर हामीलाई आधुनिक अझ यसलाई बजारको प्रतिस्पर्धा गर्नको लागि आधुनिकरण बनाउनको लागि हामीलाई जस्तै मेची नगरबाट अथवा वार्ड कार्यालयबाट केही यस्तो हाम्रो पेसागत रूपमा केही सहयोग आयो भने हामी त्यसमा चाहिँ अझै राम्रो हुन्छ भन्ने कुराहरू पनि राखिछोडेको छौँ। त्यस्तो सहयोग मिल्छ भने कहीँबाट जुटाइदिनुहोस्।
अहिले यो जुत्ताकै पसल गर्नु पर्यो भन्ने चाहिँ तपाईँलाई किन लाग्यो? कहिलेदेखि सुरु गर्नुभयो
यो जुत्ताको पसल? सुरु गरेको लगभग 69 नै सुरु गरेको हो, अनि अहिले चाहिँ अलि विकास गरेर अलि आधुनिकरण बनाउनुतिर जाउँ, बजारको अलि प्रतिस्पर्धी हौ भनेर नै अघि बढ्नको लागि मैले नगरपालिका पनि माग गरेर एउटा फारम पनि भरेको छु। त्यसमा चाहिँ अब खोइ आउँछ भन्ने कुरा मात्रै भइरहेको छ, कहिले आउने हो के आउने हो।
यो बनाउन चाहिँ कहाँबाट आफैले यहाँहरूले जुत्ता निर्माण गर्दै हुनुहुन्छ होइन, कहाँबाट कसरी सिक्नुभयो?
मैले चाहिँ पहिलादेखि नै मेरो काम भनेको पेसागत रूपमा यही सिकी पठाइयो, पहिलादेखि नै काठमाडौँतिर गएर होइन, अनि त्यहाँदेखि अब अरूकोमा काम गर्दा गर्दै अब आफै गरौँ न त भनेर थोरै लगानीदेखि सुरु गर्दै गर्दै अहिले 9 साल लगभग बिताइसक्यो। अब अझै यस 9 साल पछाडि चाहिँ आफ्नै अझ आधुनिक किसिमकै बनाउन त भन्ने लक्ष्य पनि छ, एउटा ठुलै सोच विचार राखेको छ, हेरौँ कहाँ केसम्म सहयोग मिल्छ।
अहिले चाहिँ जुत्ताको व्यापार जस्तो यहाँले नै उत्पादन गरिरहँदा यहाँले बनाइरहँदाखेरि स्कुलका बालबालिकाका लागि चाहिने जुत्ताहरू बनाउँछु भनेर भन्दै हुनुहुन्छ, त्यो जुत्ता बनाउनका लागि तपाईँ आफै जान्नुहुन्छ, अरू जान्ने मान्छेहरू चाहिँ कतिको पाइन्छन्, कहाँबाट त्यो बनाउने मान्छेहरूको व्यवस्थापन गर्दै हुनुहुन्छ?
पहिलो कुरा त म आफै सक्षम छु, त्यसमा म आफै पनि बनाउँछु र म आफैले अब नसकेको काम गर्ने मान्छेहरू खोजेर बनाउने पनि गरेका छ।
मान्छे पाइन्छन्?
मान्छे पाउँछ, तर अलि कठिनै पर्छ, पाउन चाहिँ पाउँछ।
यो सिप सिक्ने, जुत्ता बनाउनका लागि चाहिँ सिप सिक्ने अनि म काम गर्छु भन्ने गरीका मान्छेहरू चाहिँ कतिको आउँछन्?
त्यस्तो मौका हुन्छ, तर त्यस्तो सिक्ने मान्छेहरू त हुन्छन्, तर अब सिकाउनको लागि समस्या छ। अब कहीँबाट यस्तो आय स्रोतहरू मिलो, कुनै संस्थाहरूले त्यसरी सिकाउनको लागि, मैले योभन्दा अगाडि हाम्रै मेचीनगरमै पनि 15 दिने प्रशिक्षक नै दिएको थिएँ म स्वयं आफैले। त्यसमा तपाईँको साह्रै निरन्तर त्यो यसो आले टाले मात्रै भयो, राम्रोसँगले सिकाउनु भने सिकाउन पनि सकिन्छ, अनि सिकेर पनि उपलब्धि भएन भने चाहिँ मलाई पनि अर्थ हुँदैन जस्तो लाग्छ। र अर्थमूलक हुनुपर्छ भने दिगो रूपमा त्यो 15 दिन 1 महिना सिक्दा सिकिने काम होइन, यो चाहिँ 6 महिनादेखि 1 वर्षसम्म अनिवार्य कोर्स लिनुपर्छ। त्यसको लागि चाहिँ भन्छु,
6 महिनादेखि 1 वर्षसम्म निरन्तर यो जुत्ता सिलाउने बनाउने गरीको काममा लाग्यो भने चाहिँ त्यो मान्छेले जुत्ता तयार गर्न सक्ने गरेको हुन्छ?
हजुर, एकदम सकिन्छ। म आफैले पनि 1 वर्षमा जुत्ता चप्ली दुइटै उत्पादन गर्न बनाउन सक्ने नै भएको म आफू पनि, र मेरो दक्षता अनुसार म अरूलाई पनि त्यतिकै सक्षम बनाउन चाहन्छु।
अहिले चाहिँ त्यो जुत्ता बनाउनका लागि सिक्ने गर्ने गरेको काम गरिरहँदाखेरि चाहिँ सबै खालका जुत्ताहरू बनाउन सकिन्छ? कस्तो कस्तो खालको जुत्ताहरू चाहिँ यहाँ बनाउन सिकाउन सकिन्छ?
अहिले चाहिँ हामीले अहिले हल्का स्कुलको अनिवार्य स्कुल कलेज अफिसहरूमा पनि हामीले प्रयोग हुने नै बनाइराखेको छौँ अहिलेसम्म।
यसको मूल्य चाहिँ तपाईँले जुत्ता बनाइरहँदाखेरि कति पैसादेखि कति पैसासम्मको बनाउन सक्नुहुन्छ?
अहिलेसम्म हामीले बनाइराखेको भनेको 450 देखि तपाईँको स्कुलले सानो साइज 450 देखि ठुलो साइज त्यही 1200-1500 सम्मको चाहिँ बनाउँछौँ, त्यहाँभन्दा माथिको बनाएको छैनौँ। बनाउँदाखेरि आधुनिक प्रकारका मिसिनहरू औजारहरू आयो भने चाहिँ हामी राम्रोसँगले जस्तै यो अरू अरू ठुलो रन सुजहरू त्यस्तो कम्पनीहरू जत्तिकै टिकाउन सक्छौँ,
त्यतिकै बनाउन त्यतिकै फिनिसिङ दिन पनि
सक्छौँ।
यसका लागि चाहिँ यहाँले अझ राम्रो बनाउनका लागि त्यो फिनिसिङ चाहिँ रन सुजहरूको जत्तिकै फिनिसिङ भएको बनाउनका लागि चाहिँ के अहिले चाहिँ तपाईँसँग भएको मेटेरियलहरूमा के थप्यो भने चाहिँ त्यो गरेको उत्पादन निक्लिन सक्छ?
मेटेरियलहरू त विशेष चाहिँ औजार मिसिनहरू नै हो। हरेक यो मिसिन पनि अब कटिङ मिसिन भयो, सिलाइ मिसिन भयो, अनि तपाईँको नाइक कटिङ मिसिन भन्छ हो त्यो भयो, धेरैवटा छन् मिसिनहरूको नामहरू, अनि ग्राइन्डरहरूदेखि लिएर सबै कुरा फिनिसिङमै आवश्यक पर्ने हो। पेस्टिङ मिसिन, सोल प्रेस मिसिन भन्छ, यस्ता औजारहरू सबै जुटाउन सक्यो भने अरू भन्दा राम्रो माथि नै पुगिन्छ।
अहिले चाहिँ यहाँले उत्पादन गरेको जुत्ताको मूल्य निर्धारण चाहिँ कसरी गर्नुहुन्छ? यसलाई चाहिँ यति पैसा पर्छ भनेर तपाईँले कसरी चाहिँ त्यसको मूल्य तय गर्नुहुन्छ?
अहिलेसम्म चाहिँ आफूले गरेको लगानी प्लस अनि काम गरेको जेला प्लस थोरै मार्जिन राखेर हामीले त्यही अनुसार सेल रुपियाँदेखि लगभग हामी 5 तरसम्म चाहिँ दिनै दिन्छौँ अहिले पनि। त्यसरी नै अझ धेरै बढाउन सक्यो भने तापलेजुङसम्म चाहिँ दिन सकिन्छ होला भन्ने लागेको छ।
अहिले चाहिँ यहाँले महिनामा वर्षमा कति जति चाहिँ जुत्ता उत्पादन गर्दै हुनुहुन्छ?
अहिलेसम्म चाहिँ त्यत्रो धेरै त छैन, लगभग महिनामा 300 जोर जति चाहिँ निस्किन्छ।
300 जोर निकाल्नका लागि कतिजना कालीगढहरू चाहिँ तपाईँले काम दिइरहनु भएको छ?
अहिले दुईजनाले 300 जोर निकाल्छन् महिनामा।
दुईजनाले नै 300 जोर महिनामा निकाल्न सक्छन्।
वर्षको 3600 जोर भयो।
अहिले त्यसको माग चाहिँ बजारमा कतिको छ र अनि सामग्री किन्न आउने जस्तो विद्यालयहरूले चाहिँ कन्ट्याक्ट गरिरहँदाखेरि उनीहरूको आवश्यकता चाहिँ के हो भन्छन्? उनीहरू रेटमा बार्गेनिङ गर्छन् कि यहाँको फिनिसिङमा बार्गेनिङ हुन्छ?
रेटमा त हाम्रो होलसेल दाममा दिने हो, त्यत्रो रेटमा त फरक पर्दैन। भरिसक्यो फिनिसिङ चाहिँ अलि राम्रो निकाल्नु नै ठुलो कुरा भइरहेको छ। अहिले रेट त हामीलाई 150 राखेर हामी सेल गरिहाल्छौँ, हामीलाई त जति धेरै चलायो त्यति फाइदा हो, जति कम्ती चल्यो त्यति घाटा हो, त्यही अनुसार हामी चलिरहेका छौँ अहिलेसम्म।
अहिले चाहिँ यहाँले उत्पादन गरिरहेका जुत्ताहरू होलसेल रेटमा दिइरहँदाखेरि फेरि ती कस्टमरहरू चाहिँ यहाँको जुत्ताको चाहिँ राम्रै छ फिनिसिङ भनेर दोहोऱ्याएर कस्टमर आइरहेका छन्, अथवा एकपल्ट लगेका मान्छेहरू दोहोऱ्याएर अर्कोचोटि तपाईँको जुत्ता किन्न आएका छन् कि छैनन्, के छ अवस्था?
अहिलेसम्म राम्रै आफ्नै उत्पादन नै खोजी भइरहेको छ। बाहिर होलसेल किनेर ल्याएर बेचेको जुत्ता भन्दा आफ्नै उत्पादन, आफ्नै मेड राम्रो भन्ने नै चाहेर माग, आफ्नै उत्पादन गरेकै चलाउँछौँ भन्ने नै चलिरहेको छ।
अहिलेको चाहिँ यहाँले जुन मेसिनहरूका कुरा गर्दै हुनुहुन्छ, यहाँलाई अझ राम्रो यसलाई आधुनिक बनाउनका लागि चाहिँ कति पुँजीको चाहिँ आवश्यक होला? कति पैसाको मेसिनहरू किनियो भने चाहिँ अझ यसलाई चाहिँ राम्रो बनाउन सकिएला भन्ने यहाँलाई के लाग्छ?
पुँजी त तपाईँको सामानहरूको दामहरू लगभग 1.5 लाखदेखि 2 लाख एउटा सामान मेसिनको दाम पर्छ, लगभग 10-15 लाख भयो भने राम्रो ठुलै कारखाना बन्छ। जस्तै मेची महाकाली थाम्ने जतिकै बनाउन सकिन्छ, 40-50 जना कालीगढ राखेर राखेर काम गर्न सकिन्छ, सबै मेसिनहरू तयार गर्न सक्यो भने।
अहिले जस्तो कालीगढहरूकै रूपमा चाहिँ हाम्रो यो झापाको लोकल बजारमा, मेचीनगरको लोकल बजारमा कालीगढहरू चाहिँ कतिको पाइन्छन्? हामीले चाहिँ राख्छौँ थप्छौँ यो जुत्ता चाहिँ बनाऊ भनिरहँदा मान्छे पाउन सकिने गरीको अवस्था छ?
मान्छे पाउन चाहिँ पाउँछ, तर अब कति आफ्नो आफ्नो कन्ट्याक्टमा हुन्छ। अब मैले गर्नु हो भने म जति पनि मान्छे राख्न सक्छु,
मान्छे आफूले सिकाएर बनाउन पनि सकिन्छ,
आफूले सिकाउन र वर्षमा 4-5 मान्छे दक्ष पनि बनाउन सक्यो। प्लस मसँग फेरि धेरै यहाँदेखि काठमाडौँसम्म राम्रो कन्ट्याक्ट भएकोले काठमाडौँको मान्छे पनि यहाँ काम गर्न आउने सक्ने सम्भावनाहरू धेरै छन्।
यहाँले यो र मेटेरियलहरूको चाहिँ कहाँबाट आउँछ र कसरी व्यवस्थापन गर्नुहुन्छ?
अहिलेसम्म चाहिँ हामीले काठमाडौँदेखि नै ल्याउने गरेका छ, कतिपय दमकदेखि, कतिपय बिर्तामठमै थोरै तिनै ल्याउनु पर्ने बिर्तामठबाटै विशेष हामी चलाइराखेको छौँ। अहिले धेरै सामान ल्याउनको लागि काठमाडौँबाटै ल्याउँछौँ। अब आउने त अब उता दिल्ली कलकत्ताबाटै आउने हो, तर हामीले डाइरेक्ट ल्याउन पाइरहेको छैन, त्यसरी पाइँदैन। उहाँहरूले भन्सार गरेर ल्याउनुहुन्छ, त्यस पछाडि मात्रै हामीले सबै सामानहरू ल्याउने हो।
अहिले जुत्ताको बजार त अत्यन्तै राम्रो छ नि, होइन?
हजुर, राम्रो छ। अब आफ्नै उत्पादन नै बढी चल्ने भएकोले राम्रै छ, अहिलेसम्म त्यत्रो गुनासो हुने गरी नराम्रो छैन।
बजारमा प्रतिस्पर्धा पनि हाम्रो लोकल घरेलु उत्पादनले बजारमा आएका राम्रा जुत्ताहरूसित पनि राम्रै प्रतिस्पर्धा गरिराखेको छ।
हजुर, राम्रै छ। अरू बाहिरको बजारको भन्दा फिनिसिङ हेर्दा अलि नराम्रो भए पनि टिकाउ चाहिँ एकदम राम्रो छ अहिलेसम्म।
एक जोडी जुत्ता सामान्यतया एउटा मान्छेलाई 1 थाम्छ?
मजाले 6 त हामीले वारेन्टी नै दिएको छौँ, 6 वारेन्टी दिँदा 1 त मजाले नै जान्छ। 2 फेरिरहनु पर्दैन सालमा विद्यार्थीहरूले पनि,
विद्यार्थीलाई पनि, बालबालिकालाई पनि 1 जुत्ता हुँदाखेरि 1
सालको लागि चाहिँ ढुक्क हुन्छ।
भनेपछि तपाईँले अहिले 6 चाहिँ वारेन्टी नै दिनुहुन्छ?
6 हामीले सबै जुत्ताहरू आफूले उत्पादन गरेको सबै जुत्ताहरू 6 वारेन्टी नै दिएर बेच्छौँ।
यहाँको जुत्ता यहाँको लोकल बजारमा जस्तो चाहिँ तपाईँकोबाट लगेर बिर्तामोडतिर यी धुलाबारीतिर बिक्री गर्ने पसलहरू छन् कि छैनन्?
छन्, बिर्तामोड पनि छन्, धुलाबारी पनि छन्, इलाम पनि छन्, माथि 5 पनि छन्, धेरै ठाउँ छ। धेरै वर्ष भयो
धेरै ठाउँमा चाहिँ यहाँको उत्पादन गइराखेकै छ। अब चाहिँ यहाँले अघि भन्नुभयो नि मेसिनहरूको कुरा, लगानीको कुरा, अहिले चाहिँ यहाँले आफूले एक्लै लगानी गर्नु भएको छ, समूहमा लगानी गर्नु भएको छ, कसरी काम गर्दै हुनुहुन्छ?
अहिलेसम्म चाहिँ एकलौटी नै गरिराखेको छु, त्यस्तो अब सङ्गलमा छैन।
अहिलेसम्मको लगानी कति पुग्यो?
अहिलेसम्म 20 जतिको गरिराखेको छु।
अहिले 20 लगानी गर्दाखेरि तपाईँले वर्षमा कति जति आमदानी हुँदै होला?
अहिले वर्षमा त्यही 24-25 जति हुन्छ वर्षमा।
अब यसलाई अघि तपाईँले भन्नुभयो नि अरू 15-20 सामान किनियो भने चाहिँ अझ आधुनिक बनाएर जान सकिएला भन्ने सोचिरहनु भएको छ, होइन? त्यो काम कहिलेसम्ममा गर्न सकिएला?
त्यो त सामानहरू जुट्यो भने, सबैबाट सर सहयोग भयो भने, अनि हाम्रो विशेष चाहिँ स्थानीय मेचीनगर भरिका स्थानीय सरकारहरूले सहयोग गर्यो भने, अनि विशेष चाहिँ स्कुल कलेजले नै विशेष ध्यान दिएर चाहिँ गर्यो भने राम्रो हुन्छ।
अहिले जुन ढङ्गले यहाँले व्यापार व्यवसाय गर्दै हुनुहुन्थ्यो, यो कोरोना भाइरस COVID-19 को संक्रमण भयो भनेर अहिले बजार बन्दको पनि अवस्था छ, होइन? चौतर्फी महामारीको अवस्था पनि छ, यो अवस्थामा यहाँहरूको जुत्ता व्यवसायलाई चाहिँ कतिको प्रभाव पार्यो?
अहिले यो विशेष 6 हुन लाग्यो, वैशाखदेखि सञ्चालन हुने स्कुल कलेजहरू बन्द भएकोले गर्दाखेरि अहिले वैशाखदेखि यता चाहिँ पुरै डाउन छ, 0 चलिरहेको छ अहिलेसम्म चाहिँ।
अहिले स्कुल बन्द भएकाले पनि अप्ठ्यारो पारेको हो,
स्कुल कलेजहरू बन्द भएको हिसाबले विशेष टार्गेट हाम्रो स्कुल कलेजको हो, यो स्कुल कलेज बन्द भएर चाहिँ अहिले हामी अलि डाउन भइराखेको छौँ। नभए सामानहरू त छ, बनाएको उत्पादन गरेको छ, अब यो स्कुल कलेज लागिदियो भने चाहिँ सफल हुन्छौँ फेरि।
अब यहाँले यो रेडियो सुन्दै गर्नुहुने स्थानीय तहको संघीय सरकारका नीति बनाउँदै गरेका मान्छेहरू पनि हुनुहुन्छ, उहाँहरूसित यहाँहरूको जस्तो परम्परागत आफ्नो चाहिँ पेसा व्यवसाय सञ्चालन गर्ने, यहीँबाट हाम्रो लोकल उत्पादनहरू गर्ने, यो गरिका गर्ने मान्छेहरूलाई चाहिँ कसले के गरिदियो भने चाहिँ राम्रो होला भन्ने यहाँलाई लागेको छ?
हजुर, यो चाहिँ स्थानीय सरकारले हेरेर, अनि हाम्रो जति पनि यो परम्परागत पेसागत हाम्रा दलितका जति पनि साथीहरू छन्, उहाँहरू को को नेता हुनुहुन्छ, उहाँहरू मिटिङ बस्नुहुन्छ, के गर्नुहुन्छ यो, अनि यसो गाउँघरमा 2-3 एउटा वार्डमा कसैलाई एउटा मिसिन दिनुहुन्छ, गाउँमा कहाँ बस्नेलाई कसैले कहाँ के फ्यान किनिदिनुहुन्छ, कहाँ के किनिदिनुहुन्छ, त्यसले चाहिँ समस्याको समाधान हुँदैन। यो चाहिँ एउटा बिजनेस गर्ने मान्छेलाई चाहिँ केही साधनहरू किनिदिनु भने त्यही सिकेको मान्छेले पनि त्यहाँ रोजगार वर्षभरि रोजगारी त्यहीबाट पनि पाउँछ र त्यो एकमुष्ट गरेर चाहिँ एक ठाउँमा लगानी गरिदिनुहोस् मेची नगर भन्न चाहन्छु।
भनेपछि अहिले जुन ढङ्गले छरिएर मान्छेलाई लगानी भइराखेको छ र तालिम दिँदा पनि छोटो 10 दिन 15 दिनको तालिम दिएर सक्ने गरीको अवस्था छ, योबाट चाहिँ भएन, तालिम दिँदा पनि लामो दिनु पर्यो होइन, उत्पादन गर्न सक्ने गरीको दिनु पर्यो र लगानी गर्दा पनि समूहमा एकै ठाउँबाट अलिक ठुलो लगानी गरेर उत्पादन गर्न सक्ने बनाउनु पर्यो भन्ने गरेको यहाँको ठहर हो।
हजुर, यो मेची नगरमा जम्मा 15 वार्ड छन्, 15 वार्डमा प्रत्येक वार्डको 2-2 जनाले सालमा 30 जनालाई काम गर्न दक्ष र अनुभवी बनाउन पनि म सफल हुन्छु र यो 15 वार्डमा आएको सुविधाहरू चाहिँ एक ठाउँमा जहाँ कहीँ भए पनि एक ठाउँमा लगानी गर्नु हो भने त्यो चाहिँ एकदम मेची नगर सिङ्गो मेची नगर नै सफलमा हुन्छ जस्तो लाग्छ मेरो विचारमा चाहिँ।
भनेपछि जे लगानी गर्ने हो त्यो चाहिँ एकै ठाउँमा राम्ररी लगानी गरिदियो भने त्यसको प्रतिफल आउन सक्छ भन्ने हो।
एकै ठाउँमा राम्रो गर्यो भने अनि निरन्तर त्यो 15 दिन 20 दिन महिना दिनमा चाहिँ तपाईँको काम सिकेर पनि सिकिसकिँदैन, कम्तीमा पनि 6 महिनासम्म चाहिँ अब धेरै झन्झटिलो काम भएकोले 6 महिनादेखि 1 वर्षसम्म सिक्ने मौकाहरू चाहिँ त्यसरी दिनुभयो भने एकजना मान्छेलाई 1 वर्ष दुःख त्यसरी सहयोग गरिदिनु भयो भने उसको जिन्दगीभरि उसले आफ्नो भविष्य अँध्यारोमा नपारिकन उज्जवल भविष्य बिताउन सक्छ।
अहिले एकजना कालीगढले एकजना चाहिँ जुत्ता सिलाउने मान्छेले महिनामा कति पैसा कमाउन सक्छ?
अहिले एकजना व्यक्तिले 20,000-25,000 चाहिँ म आफैले दिइराखेको छु, तर अब टाइम भनेको चाहिँ बिहान 6 बजीदेखि बेलुका 6 बजीसम्म काम गर्दाखेरि 20,000, अब 10 बजीदेखि 5 बजी गर्यो भने त्यही 13,500 दिने गरेको छ।
अहिले यहाँले जुन ढङ्गले दिइरहनु भएको छ अझै चाहिँ यहाँले पिसका दरले दिने हो भने चाहिँ एउटा पिस जुत्ता बनाएको यति पैसा भनेर दिने गरेको सिस्टम चाहिँ छैन?
त्यसरी पनि दिन सकिन्छ, कतिजनालाई त्यसरी पनि दिने गरेको, त्यसरी दियो भने त झन् जाँगरिलो मान्छेले त 30 दिनमा 30,000 पनि कमाउन सफल भइरहेको छ। मेरैमा एकजना साथी चाहिँ 30 दिनमा 30,000 कमाएर पनि निस्केर गएको छन्।
भनेपछि पिसका हिसाबमा दिँदा त
हिसाबमा दिँदा चाहिँ त्यसरी 30 दिनमा 30,000 काम गर्छन्।
अहिले यो पेसामा यहाँले अहिले भने जस्तो 30 दिनमा 30,000 कमाउन सकिने गरेको अवस्था छ, मान्छे लाख बुझाएर खाली जान्छन् नि, यहाँलाई के लाग्छ?
यो चाहिँ मलाई राम्रो लाग्दैन। उहाँ जति यही दुःख गर्नु भने नेपालमा आरामदायी पैसा त्यो 2-3 लाख रुपियाँ पैसा यही कमिन्छ भन्छु म।
तर के हो त भन्दा उहाँ गर्ने मेहनत यहाँ गर्नु पर्यो,
यहाँ चाहिँ अल्छे, अब यहाँ काम गर्न अल्छी लाग्छ, काम अर्काकोमा जान पनि अब लाज हुन्छ, त्यही पछि परिरहेको छौँ हामी।
भनेको श्रम प्रतिको सम्मान नभएर श्रमलाई सम्मान गर्न नसक्दाखेरि हामी पछाडि पर्यौँ भन्ने यहाँको।
हजुर, अब विदेशमा गएर टोयलेट सोरेर आउनु उनीहरूलाई राम्रो लाग्छ, यहाँ कसैले देख्दैन नेपालमा, यहाँ चाहिँ राम्रो एउटा अफिसमा अलिक सानो अफिसमा गएर पनि एउटा नोकर काम गर्न गयो भने उनीहरूलाई लाज लाग्छ, घिन लाग्छ, अरूले देख्छन्, त्यही भएर पछि परेको।
यहाँ एउटा युवा नै हुनुहुन्छ होइन, यहाँले चाहिँ 9-10 वर्षदेखि आफ्नै जुत्ता पसल सञ्चालन गरिरहनु भएको छ होइन, जुत्ता उत्पादनै गरिरहनु भएको छ, अरू युवाहरूका लागि यहाँले के भन्न चाहनुहुन्छ?
युवाहरूलाई खाडी मुलुकतिर नजानुहोस्, जानुहुन्छ भने राम्रै ठाउँ जानुहोस्, नभएदेखि केही सिप सिक्नुहोस्, नेपालमा पनि सिप सिकेर केही गर्यो भने यही सफल हुन्छ भन्न चाहन्छु।
अहिले जुत्ता उत्पादन गर्नका लागि यहाँले जस्तो उत्पादन गर्दै गर्ने मेची नगरमा कति जति होला, ती चाहिँ एकै ठाउँमा सङ्गठ छन् कि छैनन्?
मेची नगरमा त्यत्रो अरू त छैनन्, उत्पादनै गरेर बस्ने चाहिँ छैनन्, केही केही यसो एउटा एउटा मेसिन राखेर बस्नेहरू होलान्, त्यो पनि सक्षम छैनन्, सङ्गठन पनि छैनन् र सक्षम पनि छैनन्। अब त्यसरी मिलाएर गर्ने हो भने एकै ठाउँमा राखेर गर्न मिलाउनु हो भने चाहिँ मेची नगरलाई मिलाउनु भने सकिन्छ गर्दा चाहिँ।
अन्त्यमा यो रेडियो सुन्दै गर्ने मान्छेहरूलाई, अहिले हामी कोरोनाको बिचमा छौँ होइन, व्यापार व्यवसायहरू अप्ठ्यारो अवस्थामा परेको छ, यो गरेको अवस्थामा एउटा युवा जसले चाहिँ आफैले उत्पादन गरेर आफ्नो पेसा चलाइरहनु भएको छ, आम रेडियो सुन्दै गर्ने श्रोताहरूका लागि के भन्न चाहनुहुन्छ?
हजुर, आउनुहोस् तपाईँहरू पनि, हामी आफ्नै गाउँ आफै बनाऊ भने जस्तै आफूले उत्पादन गरेको सामान आफै प्रयोग गरौँ, तपाईँ हाम्रै लागि हो, विदेशी सामानतिर नलागौँ, नेपालकै आफ्नै अर्ग्यानिक सामानतिर लागौँ भन्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो मेचीनगरको इँटाभट्टामा न्यू मेची सु सेन्टरका प्रोप्राइटर जगतबहादुर रम्तेल, कार्यक्रम दलित नायकका लागि कुराकानी गर्दै उहाँ हाम्रो यो कार्यक्रमको एकजना नायक हुनुहुन्छ। मेचीनगर नगरपालिका सङ्घको सहकार्यमा रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np उत्पादित र प्रसारित कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो? यहाँहरूले सुनेर रेडियो भिजनको इमेल रेडियो भिजन 91.6@gmail.com र कार्यालयको फोन नम्बर 023545514 मा पनि आफ्ना सुझाव राख्न सक्नुहुनेछ। दलित नायक कार्यक्रम रेडियो भिजनबाट हरेक सोमबार बेलुका 8 बजेको भिजन न्यूज अपडेटपछि सुन्न सक्नुहुनेछ।